Amman. तो फिर ऐसा दीन वजूद में आता कि जो ये शिनाख्त करने की सलाहियत नहीं रखता कि मेरे सामने फर्जंद के रसूल है। तो अक्ल से आली दीन, अक्ल से बेबहरा दीन। तो अजीजान मोहतरम, अक्ल की बड़ी अहमियत है। अगर अक्ल ना हो तो इंसान कुछ भी कर सके। और इबरत का महत्व यही है कि हम ऐसे दीनदार न बने जो अक्ल से एकदम आ रहे हैं। यहां पर दो नजरिए पाए जाते हैं। एक नजरिया यह है कि बाद लोग अक्ल के दुश्मन हैं, वो असल कोई अकली बात को कबूल करना नहीं चाहते और वो लोग ये समझते हैं कि कुरान और हदीस के मुकाबले में अक्ल कोई चीज है, जबकि ऐसा नहीं है। जबकि अहकाम जो इस्तेमाल किए जाते हैं कुरान और हदीस से ही इस्तेमाल किए जाते हैं। कुरान और हदीस के मुकाबले में कोई किसी चीज अक्ल नहीं है, बल्कि कुरान और एक चीज होती है अर्श में, यह अक्स है, एक चीज होती है तूल में। कुरान और हदीस के तूल में अक्ल है, ना कुरान और हदीस के अर्श में अक्ल है। और जब तक इंसान की अक्ल सालिम ना हो, कुरान और हदीस से भी कोई मफहूम नहीं समझ सकता। अक्ल का सालिम होना जरूरी है। दो नजरियात पाए जाते हैं। एक नजरिया है अक्ल से दुश्मनी। ये जो अखबारी फिक्र जो पैदा हुई शियों में, ये हमारे शहर के अखबारी, वो जो अभी की अखबारी गुजरे, वो अखबारी, वो अखबारियों का सबसे बड़ा इस्तेमाल यही था कि अक्ल की हुज्जत नहीं है, अक्ल की कोई हुज्जत नहीं है, अक्ल हुज्जत नहीं है हमारे लिए। हमारे लिए जो हुज्जत है वो कुरान और हदीस हुज्जत है। अक्ल का कोई अमल दखल नहीं है दीन को समझने में, शरीयत को समझने में, जबकि अक्ल का हवा बड़ा दखल है। खुद इस बात से आप अंदाजा लगा सकते थे, किताब काबी का आगाज ही से हो रहा है। और दूसरी बात, वो कुरान मजीद बारहा ही कह रहा है कि तुम सोचते क्यों नहीं, तुम तहक्कुल क्यों नहीं करते, तुम तफक्कुर क्यों नहीं करते, तुम हमारी निशानियों में गौर फिक्र क्यों नहीं करते। तो अक्ल की अहमियत, अगर अक्ल की अहमियत न होती ना तो कुरान मजीद ये हुक्म देता तहक्कुल और तफक्कुर का, और ना ही रिवायतों में अक्ल के बारे में इतनी रिवायत, इतनी हदीसें वारिद होती। तो एक नजरिया अक्ल से दुश्मनी वाला नजरिया है, और दूसरा नजरिया है वो अक्ल गरा। वो लोग हर चीज को अक्ल के पैमाने पर तोलना चाहते हैं। अक्ल गरा लोग कहते हैं कि मगरिब के तीन वक्त क्यों है, इस बात को भी साबित करने के लिए वो अक्ल गरा है, जबकि इस्लाम के बाद अहकाम ताबुदी है। ताबुदी हमें आपको बगैर चुनो चाह के मान लेना है, उसमें अक्ल के घोड़े दौड़ाने की जरूरत नहीं, उनको बगैर चुनो चला के मान लेना है। फलसफे अहकाम यानी बहुत ही रोशन और शफाफ तरीके से उनको मालूम नहीं हुआ है कि नमाज के तीन ही रकत क्यों है, मगरिब के, फजर के दो ही रकत क्यों है, ईशा के चार ही रकत क्यों है। ये ताबूत अल्लाह का हुक्म है, बस मान लेना है। लेकिन बात लोग कहते हैं कि यहां पर भी हम अपनी अकल को काम में लाएंगे। अकल को काम में लाकर आप जो नतीजा निकालेंगे वही मकसूद है खुदाबंद है। हम ये नहीं कह सकते कि ये जो फलसफा मैं बता रहा हूं कि मगरिब के तीन रकत है, उसके पीछे इल्लत जो मैं बता रहा हूं, यही इल्लत खुदाबंद आलम की मकसूद है, ये साबित हम नहीं कर सकते। कई इल्लतों में से एक इल्लत हो सकती है। मैं जो इल्लत अक्ल के जरिए से तलाश करके ला रहा हूं कि मगरिब के तीन रकत इस वजह से होंगे, कई इल्लतों में से एक इल्लत हो सकती, यही इल्लत है, ये नहीं कह सकते। तो दो नजरिए, एक है अकल की दुश्मनी वाला नजरिया और एक हर बात में अकल को दखल देने वाले, यानी बगैर अकल के काम में चलने वाले। बस मामलाए अकल बातें, बस मानवियात की बातें अकल की समझ में आने वाली। इसीलिए कहा गया कि तुम ऐसे परिंदे बनो जिसका एक पर अकल हो और एक पल, एक पर जो है वो इश्क। हमारे पास या तो जज्बात का गलबा है, जज्बात इतने गालिब है हमारे ऊपर कि अक्ल एकदम मतलब पड़ गई है, या फिर बास लोगों में अक्ल इतनी गालिब आ गई है कि जज्बात मान नहीं, जज्बात का नामो निशानी नहीं। जज्बात अवातिर को कहते हैं, इंसान के अवातिर, अवातिर यानी एहसास। कोई अगर दर्दनाक वाकया इंसान देख ले तो इंसान गमगीन हो जाता, फिर वहां पर अक्ल का बस नहीं चलता वहां पर। तो ये दो इंसान को ये कहा गया कि तुम ऐसे परिंदे बनो जिसका एक पर अक्ल हो और दूसरा पर इश्क, यानी अक्ल और एहसास दोनों को लेकर आगे बढ़ना है। हमारी मुश्किल ये है कि हमारे माशरे में या तो जज्बात का तलबा है, कोई अपनी बात को कबूल नहीं करना चाहता, या फिर अक्ल का तलबा है कि कोई एहसास की बात को कबूल नहीं करना चाहता। तो इबरत का पहलू जो है वो यही है कि हम अपनी दीनदारी को अकल के हमला रखें, अकल के साथ रखें। अकल के हमला अगर हमारी दीनदारी होगी तो वो दीनदारी सही से रूप में आने वाली। वसाइल शिया की किताब है जो आजकल 30 जिल्दों में चल रही है, अरबी में, और फिक्ही अहकाम है उसमें, ज्यादातर शरई और फिक्ही अहकाम बयान किए गए हैं। उसमें एक रिवायत हमारे चौथे इमाम इमाम जैनुल आबिदीन है कि हजरत से कोई शख्स सवाल करता है किसी की शख्सियत का, शख्सियत को परखने का पैमाना क्या है, किसी भी आदमी की शख्सियत को जांचने का पैमाना क्या है, कैसे समझे हम ये शख्स सालिम है, ठीक है। तो हजरत ने फरमाया कि तुम उसकी बातों पर मत चलो, ये देखो कि जो कहता है उस पर अमल करता है या नहीं, जो कहता है उस पर अमल करता है या नहीं, एक बात। फिर हजरत यहीं पर नहीं रुके, हजरत ने फरमाया कि तुम उसकी कसरत सौम सलात पर भी मत जाओ, तुम ये मत देखो कि वो किस हद तक जो है नमाज रोजे का पाबंद है, बल्कि ये देखो कि उसकी रफ्तार और किरदार कैसा है। घर में जब वो रहता है तो उसका घर वालों के साथ रवैया क्या है, दोस्तों में जब वो रहता है तो दोस्तों में उसका रवैया क्या है। यानी सिर्फ इबादतें ही इंसान को परखने का क्राइटेरिया नहीं, बल्कि हजरत आगे बढ़ गए। आगे बढ़कर हजरत ने फरमाया कि जब तुम ये देख लो कि वो अपनी बात पर आमिल है, अमल करने वाला है, जो कह रहा है उस पर अमल कर रहा है, और अमल भी उसका सही है, सही यानी उसका रवैया सबके साथ तवाज़ुन है, उसके बाद जब तुम सब चीजों में परख लो तो अब ये देखो कसरत सौम सलात को धोखा न दे पाए, बल्कि ये देखो कि उस अकल, उस शख्स की अकल कैसी है, उसकी अकल सालिम है या नहीं है। अगर उस शख्स की अकल सालिम है तो फिर तुम ऐसे शख्स को पकड़ लो, ऐसे शख्स का दामन मत छोड़ो, क्योंकि जिसके पास अकल है तमाम चीजें उसके पास है। तो शख्सियतों को परखने का जो पैमाना रिवायत में बताया गया है वो इंसान की अकल है। अगर इंसान की अकल सही है तो फिर उसकी इबादतें भी सही है, उसकी बातें भी सही है, उसका अमल भी सही है। लेकिन अगर अकल खराब है इंसान की, या अकल में कुछ छोड़ है, या अकल है ही नहीं, तो फिर समझ लेना चाहिए कि उस इंसान का दीन की सत्तर है। इसीलिए रिवायतों में क्या कहा गया है कि अर्ज किया कि दीन में तफक्कुर करो, फिक्र करो, अक्ल को काम में लाओ, या के लोन ताके लोन, ये कुरान मजीद की ताबीर है कि तुम अक्ल को काम में लाओ। जब तक तुम अक्ल को काम में नहीं लाओगे कामिल दीनदार नहीं बन सकते, कामिल दीनदार नहीं बन सकते। खवारिज के साथ मुश्किल क्या थी, खवारिज जो थे उनके साथ मुश्किल क्या थी, जो इमाम अली अलैहिस्सलाम के मुकाबले में आ गए, रात भर इबादत करते थे, जबकि कुरान मजीद खुद रसूल खुदा का फरमा रहा है कि रात का कुछ हिस्सा आराम फरमा लीजिए, रात भर इबादत मत कीजिए। लेकिन खवारिज रात भर इबादत करते थे, साल भर रोजे रखते थे, साए में नहीं बैठते थे, और उसी हद तक खाते थे जिस हद तक जरूरत थी। यानी कोई शख्स उनको देखे और उनसे मुतासिर ना हो ऐसा नहीं, उनकी इबादतों से मुतासिर ना हो, लेकिन फिर वो क्या चीज आ गई उनके अंदर कि वो इमाम वक्त के मुकाबले में आकर खड़े हो गए। खबारिज अकल की अदम मौजूद, अकल का सही इस्तेमाल न करना, क्योंकि अकल से काम नहीं लेते थे असल अकल से उनको कोई सरोकार नहीं। जब अकल से कोई सरोकार ना हो इंसान को तो अजब नहीं इंसान इमाम वक्त के मुकाबले में आकर खड़ा हो, इंसान इमाम वक्त के मुकाबले में आकर खड़ा हो सकता है अगर इंसान अकल का इस्तेमाल न करे। अकल और फिरासत अल मोमिनों का ये सुन रिवायत में ही कहा गया है कि मोमिन कई सोना कई सीने फरीस होगा, फिरासत होगी मोमिन के अंदर। फिरासत का काम क्या है? फिरासत का काम ये है मोमिन को ऐसे मौके में जहां पर आम इंसान लंजिश खा जाता, जहां पर आम इंसान फिसल जाता, फिरासत आकर मोमिन को रोक लेती। फिरासत का काम ये, और जहां पर हक को बातिल में तमीज करना कदरे मुश्किल हो जाता है ऐसे मकाम पर फरीस मोमिन कभी धोखा नहीं खाता। जंगे सिफिन में क्या हुआ? जंगे सिफिन में ये हुआ कि 300 पुराने लहजों पर बुलंद कर दी गई। जब 300 पुराने लहजे पर बुलंद कर दी गई तो यही तबका जो बाद में जाकर खवारिज बन गए, इन्होंने इमाम अली अलैहिस्सलाम से ये कहा कि अब कुरान बुलंद हो चुका है, अब जंग रोक दीजिए। इमाम अली जब ये कह रहे हैं कि ये फरेब है, अमीर शाम का फरेब है, धोखा है, तुम ये जाहिरी कुरानों पर मत जाओ। लेकिन चूंकि फिरासत नहीं, अकल नहीं, फिरत नहीं, लिहाजा किस बात पर तैयार हो गए? अगर आप मालिक के अश्कर को नहीं रोकेंगे तो हम आपको खत्म कर देंगे। इमाम को खत्म करने पर आमादा हो गए और यही तबका बाद में जाके खवारिज बना, और फिर जंगे हैदराबाद में उस जमाने में जंगे हैदराबाद में ये पूरे के पूरे खवारिज खत्म कर दिए। खुद जंगे सिफीन उस जमाने में 18 महीने चली जंगे सिफीन, और उस जमाने के हथियार, उस जमाने के वसाइल, इन तमाम बातों को मद्देनजर और मौसम की सख्ती, इन तमाम बातों को मद्देनजर रख के देखिए कि जंगे सिफीन से मुसलमानों को कितना नुकसान हुआ, मुसलमानों को कितना नुकसान हुआ जंगे सिफीन से। जंगे सिफीन कभी फिर जंगे नहरवान में यही लोग जो सिफीन में अली के मुकाबले में आ गए और ये कहने लगे कि आप रोकिए मालिक के अश्तर को वरना हम आपको खत्म कर देंगे। क्यों? अकलों की रद नहीं, जिसके पास अकलों की रद नहीं रहती वो मुख्तलिफ नारों के झांसों में फंस सकता, उसके पास तशरीफ की सलाहियत खत्म हो जाए कि अब किराए बातें किया है। और जहां पर वाजे हम हका और बातें जहां वाजे है वहां तो समझना आसान है, मुश्किल वहां पेश आती है कि जहां पर हक को यानी बातिल को हक के उनवान से पेश किया जाता है। कभी भी जो जो लोग बातिल को पेश करते वो बातिल को उनवान बातिल पेश नहीं करते, वो बातिल को हक का लिबास बनाकर पेश करते, हक को बातिल यानी बातिल को हक का लिबास बनाकर पेश करते। ऐसे लोगों पर अगर इंसान के अंदर दकीक अकली शऊर न हो तो फिर इंसान धोखा खा जाता, और यही मुसलमानों की अक्सरियत के साथ हुआ। इस फिल्म में बावजूद मौला अली के कहने के वो लोग हजरत की बात को मानने के लिए आमादा न हुए, वो लोग अपनी अकल की बात सुनने के लिए आमादा न हुए, बल्कि एक गुरु बन गए खवारिज, जिनको ना अकल से काम है ना फिरासत से काम है ना फिरत से। इसी तनाजुर में एक हदीस मौला अली का कलाम जो है वो कई किताबों में फैला हुआ है। एक जो सबसे ज्यादा मशहूर किताब है वो नहजुल बलागा है, जो हमारे दरमियान में मशहूर है, और ये नहजुल बलागा मौला अली का कामिल कलाम नहीं है। नहजुल बलागा को जो सैयद रजी ने जमा किया है सिर्फ इसमें बलागत के उनवान से जो बातें उनको बेहतर लगी वही बातों को सैयद रजी ने नहजुल बलागा में जमा कर दिया है। अजब नहीं कि खुतबा 4 सफ़े का हो लेकिन असल में वो खुतबा 20 या 25 सफ़े का हो, सैयद रजी ने उनमें से बास इख्तबास उठाकर नहजुल बलागा में जमा कर दिए। इसीलिए बाद में नहजुल दूसरे उलमा ने काम करकर मुस्तदरक नहजुल बलागा लिखा। मुस्तदरक यानी एक किताब जब लिखी जाती अगर कुछ चीजें उस किताब में छूट जाए तो बाद वाली किताब में उन चीजों को शामिल करके उसका नाम मुस्तदरक रखा जाता है। मुस्तदरक यानी जो चीजें गुज़श्ता किताब में छूट गई वो इस किताब में दर्ज की जा सकती है मुस्तदरक। नहजुल बलाना में जो बातें रह गई सही तरीके से बात के उलमा ने काम करके नहजुल बलाना से नहजुल बलाना में जो खुतबे रह गए थे और हजरत का कलाम जो रह गया था चार पांच जिल्दों पर मुश्तमिल मुस्तदरक नहजुल बलाना लिखा जो कलाम हजरत का इधर उधर बिखरा हुआ था। उसी तरह एक किताब है बुलावुल हिकम बहुत ही जबरदस्त किताब है और यहाँ पर उसका उर्दू में तर्जुमा किताबों की शक्ल में हुआ भी है हैदराबाद में तर्जुमा कहा हुआ पता नहीं लेकिन छपी है हैदराबाद से।
समझ लो कि ये अलामत है उस कौम की ज़बान।
لازمی بات ہے جب آپ اراذل کو آگے بڑھائیں گے, اراذل کو مقام دیں گے, گھٹیا لوگوں کو مقام دے کر آگے بڑھائیں گے تو پھر تاخیر الافاضل پیش آئے گا. تاخیر الافاضل یعنی قوم کے فاضل افراد, قوم کے بافضل افراد, فضل و کرامت رکھنے والے افراد پیچھے ہو جائیں. جب یہ چار چیزیں کسی قوم میں رونما ہو جائیں, یہ چار علامتیں, پہلی علامت یہ کہ اصول جو جن باتوں کو اہمیت دینا ہے, جو بنیادی باتیں جن کو نظر انداز نہیں کیا جا سکتا, ان باتوں کو اگر نظر انداز کر دیا جائے اور ان کو ثانوی حیثیت کا قرار دے دیا جائے تو پھر قوم کا زوال شروع ہے. اور جو باتیں ثانوی حیثیت کی ہے ان کو لا کر اصلی چیزوں کی جگہ پر بٹھا دیا جائے تو پھر وہ چیزیں تو پھر قوم کا زوال شروع ہے. یا پھر گھٹیا اور پست لوگوں کو قوم کے تقدیم کر دیا جائے, مقدم کیا جائے, ان کو آگے بڑھا دیا جائے تو پھر قوم کا زوال شروع ہے. اور چوتھی چیز کیا ہے؟ چوتھی چیز اس قوم کی افاضل بافضل باکرامت لوگوں کو اگر پیچھے ڈھکیل دیا جائے, ان کو گوشہ نشین کر دیا جائے تو پھر قوم کا زوال شروع ہے. یہ چار چیزیں. اور ان تمام باتوں کو بیان کرنے کا مقصد یہ ہے کہ ہم اپنا جائزہ لیں. ہم جو چار طبقے بیان ہوئے, ایک تو شہداء کربلا کا طبقہ ہے, دوسرا طبقہ شہید کرنے والوں کا ہے, تیسرا طبقہ ہمدردانہ مشورے دینے والوں کا ہے. ہمدردانہ مشورے دیتے ہیں, آج بھی آج کے دور میں بھی ہمدردانہ مشورے دینے والے بہت ہیں. یعنی اگر وہ کسی کو نہیں روک سکے, ہمدردانہ مشوروں سے میری مراد یہ ہے کہ جب امام حسین علیہ السلام مدینے سے نکلے تو مدینے میں بھی کئی لوگوں نے آپ سے یہ درخواست دی کہ آپ مدینہ مت چھوڑیں, کہ آپ مت جائیں, آپ یمن چلے جائیں, آپ یمن چلے جائیں, آپ کوفہ کیوں جانا چاہتے ہیں؟ کوفے کے لوگوں نے آپ کے بابا کے ساتھ دغا کی, آپ یمن چلے جائیں. اور جیسے جب یزید کی حکومت ختم ہو جائے گی اس وقت آپ یمن سے واپس آ کر اپنی تحریک شروع کیجیے. بعض لوگوں نے کہا کہ آپ دروں میں چلے جائیے, ٹیلوں میں آپ جائیں چلے جائیے, جہاں پر غار اور امام میں چلے جائیے, آپ وہاں پر جا کے بنا لے لیجیے, اور جب یزید کی حکومت ختم ہو جائے گی اس وقت آ کے آپ تحریک چلائیں. یہ مشورے دینے والے امام صلی اللہ علیہ وسلم, آپ تحریک مت چلائیے, یزید کے خلاف آواز بلند مت کیجیے, اس میں آپ کی جان کو خطرہ ہے. تو ایسے اندردانہ مشورہ دینے والے آج بھی, اگر ان کا بس کسی پر نہیں چل سکا تو وہ کیا کرتے ہیں, خود اپنی اولاد کو روک لیتے, فلاں کے ساتھ نظر نہیں آنا, فلاں کے ساتھ دکھنا نہیں, اس کے ساتھ جانے میں ذرا نہیں. ہمدردانہ مشورہ یہ ایک طبقہ ہے. چوتھا طبقہ وہ طبقہ جو خط لکھ کر بلایا ہے امام صلی اللہ علیہ وسلم. اب ہم کو یہ دیکھنا ہے یہ چار طبقوں میں سے ہم, اگر مجھ سے یہ سوال کیا جائے آج کے دن کہ آپ ان چار طبقوں میں سے کس طبقے میں ہم کا جائزہ لے کر بتائیے, تو یقینی بات ہے میں تو یہی کہوں گا کہ جو ہے میرا طبقہ, میرا شمار تو پہلے طبقے میں ہونا چاہیے, امام حسین کے چاہنے والوں میں ہونا چاہیے, کہنے کے لیے آسان ہے, لیکن میرا عمل بتایا گا کہ میں کس طبقے میں جاؤں گا. مسلمانوں کی اکثریت آج یہ چار جو اصول بتائے گئے ہیں مسلمانوں یعنی قوموں کے زوال کے, ان میں مبتلا ہے. ان کے اندر اصول کو ثانوی حیثیت دے دی گئی ہے, فروع کو اصلی حیثیت دے دی گئی ہے, ان کے اندر گھٹیا اور پست لوگ آگے بڑھا دیے گئے ہیں اور ان کے فاضل اور باکرامت کو پیچھے ڈھکیل کر گوشہ نشین کر دیے گئے ہیں. یہ مسلمانوں کی اکثریت کا حال ہے. تو یہ حالت رکھ کر ہم یہ کیسے توقع کر سکتے ہیں کہ ہم پہلے طبقوں میں شمار ہوں؟ ہمارا عمل تو یہ پتا ہے کہ ہم پہلے طبقے میں شمار ہوں. یہ دل کو خوش کرنے والی بات ہے کہ ہم پہلے طبقے میں, اور کہتے ہیں کوئی شخص بھی شاید پسند نہ کرے کہ وہ پہلے طبقے, یعنی اگر اسے کہا جائے کہ تم پہلے طبقے میں نہ ہو تو برا مان جائے, جبکہ ہمارا عمل تو ایسا نہیں ہے کہ ہم پہلے طبقے میں فرار پائیں. ایک دیکھیے آپ دو باتیں, ایک ہے نفرت اور ایک ہے حبت, ان دونوں میں فرق ہے. نفرت کیا ہے؟ کسی بات سے, کسی بات, کسی طبقے سے نفرت ہونا. آپ بتلائیے مجھے کہ امام حسین علیہ السلام کو ایک طبقے نے ان کا قتل کر دیا, اس کے بعد یعنی اس زمانے کے بعد آنے والے جتنے لوگ ہیں کیا وہ اس طبقے کی مدوسنا کر دیں؟ ہر طبقہ آ کے اس طبقے کی مذمت کرتا ہے کہ جو بھی امام حسین علیہ السلام کو شہید کیے وہ غلط ہے, ان کا اقدام غلط ہے, باطل ہے, ناحق ہے. نے ایک لمحے کو اس طرح سے بے جرم قطع قتل کر دیا تو ایک غیر مسلم بھی یہ کہے گا کہ غلط کیا, ناحق قتل کیا, اور ایک نفرت کا جذبہ اس کے اندر پیدا ہو جائے گا کس طبقے کے لوگوں سے جنہوں نے قتل کیا. نفرت قاتلین امام حسین علیہ السلام سے نفرت تو رکھنا ہے ہی, نفرت کا جذبہ ضروری ہے, نفرت کے جذبے کے ساتھ ساتھ عبرت کا جذبہ بھی رکھنا ضروری ہے. اگر ہم عبرت نہ لیں ان سے, اگر ہم عبرت نہ لیں ان وہ چیزیں جس میں وہ مبتلا ہو کر امام حسین کو قتل کر ڈالے, اگر وہ چیزیں مجھ میں موجود ہیں تو میں آنے والے امام کو قتل کر سکتا ہوں. حب دنیا, دنیا کی محبت مجھے امام زمانہ کے مقابلے میں لا کر کھڑا کر سکتی ہے, اور عقل سے دوری مجھے امام زمانہ کے مقابلے میں لا کر کھڑا کر سکتی ہے. آج کچھ لوگ یہ کہتے ہیں کہ امام زمانہ جب آئیں گے تو علماء کا قتل کر دیں گے. تو سب سے اہم بات یہ ہے کہ جب امام زمانہ علماء کا قتل کر دیں گے تو پھر ساتھ کون رہے گا, ساتھ کون دے گا؟ امام زمانہ جب وہ فرمائیں گے تو ان علماء کا قتل کریں گے جو دین کا مست شدہ چہرہ پیش کرتے ہیں, جو دین سے بگڑے ہوئے, دراصل ان کو علماء کہا ہی نہیں جا سکتا, لیکن تاثر ہماری قوم میں یہ دیا جاتا ہے کوئی اگر بندے خدا معمم ہے تو اس کو دکھا کر یہ بتلایا جاتا ہے کہ کل امام زمانہ کی طلبا سے اس کی گردن کٹنے والی ہے. یہ بات عقل میں آنے والی بات نہیں ہے, یہ عقل مند آدمیوں کی باتیں نہیں ہیں. یہ بات ضرور ہے کہ وہ طبقہ جو عقل سے دور ہے اور دین کا دم بھرنے والا ہے وہ طبقہ سب سے پہلے آپ کی مخالفت کرے گا, یعنی خوارج جیسا طبقہ. اور ہر دور میں امام علی کے مقابلے میں خوارج آئے, امام حسن کے مقابلے میں بھی ایسے لوگ آئے جو بظاہر دیندار تھے لیکن عقل نام کی کوئی چیز نہیں تھی ان کے پاس. امام حسین کے مقابلے میں بھی خوارج سے بدتر لوگ ہیں, امام رضا علیہ السلام کے مقابلے میں بھی ایسے لوگ ہیں جو بظاہر دیندار تھے, نماز روزے کے پابند تھے لیکن عقل سے کوئی سروکار نہیں, اور امام زمانہ کے مقابلے میں بھی ایسے لوگ آنے والے ہیں جو بظاہر دیندار ہوں گے, جو نماز روزے کے پابند ہوں گے, اور جو شاید عالم بھی ہوں گے لیکن عقل سے دور بے عقلی ان کو امام زمانہ کے مقابلے میں لا کر کھڑا کر دے.
تو جو صفوں کی سفید تو قریبی تھی
کو پتا چلا کہ عبید اللہ آ گیا اور عبید اللہ اتنا صفاق آدمی ظالم شخص ہے تو فوراً مسلم کی حمایت سے دستبردار ہو گیا، حال کا کیا مسلم کی حمایت سے. تو یہ سدھی فکر رکھنا، سدھی ذہن رکھنا، امیر گہرائی سے سوچنے کی صلاحیت نہ رکھنا، غور و فکر نہ کرنا، تعقل نہ کرنا دینداری کے لیے سب سے بڑی مشکل ہے. اور جب تعقل رکھنے والے پیرو امام کو مل جائے تو یہ اور بھی بڑی مشکل ہے. اور ہماری کوشش کیا ہوتی ہے، ہماری پوری کوشش یہ ہوتی ہے کہ ہم لوگوں کو دیندار بنائیں. اس کے ذریعے سے نماز روزے کے ذریعے سے، اس کے جب بھی تبلیغ کی بات آتی ہے، اگر تبلیغ کیجیے تو کیا کیا جاتا، فوراً ممبر پہ جا کے نماز کی باتیں کرنا شروع کر دیں کہ نماز پڑھیے، روزہ رکھیے. جبکہ شروع کہاں سے ہونا چاہیے، نماز کس کی پڑھیے پہلے یہ تو پتا چلے نماز کس کی پڑھیے. تو اصل بنیاد درست ہونی چاہیے. اگر کام کو شروع ہونا ہے وہ بنیاد سے شروع ہونا ہے، یعنی اس کو پہلے یہ پتا چلے کہ اس کو کس کے سامنے سجدہ کرنا ہے اور کیوں سجدہ کرنا ہے، تب جا کر نماز کی تبلیغ صحیح ہے. پاکستان کے بلوچستان میں ایک فرقہ ہے، اس کا نام ہے ذکری فرقہ. کئی فرقے کئی چیزوں کے مقابلے میں بنے، عدل کے مقابلے میں فرقہ کہتے معتزلی اور اشاعرہ، عقیدہ عدل کے مقابلے میں. تو یہ ذکری فرقہ جو بلوچستان میں ہے، وہ لوگ نماز وغیرہ کچھ نہیں پڑھتے. ان کا کام کیا ہے، دن میں ایک دو بار ذکر کر لیتے، اسی لیے ان کا نام ذکری پڑ گیا، ذکری فرقہ. نماز نہیں پڑھتے وہ، یعنی گویا نماز کے مقابلے میں ایک فرقہ بن گیا ہے نا. بھائی نماز کے مقابلے میں کئی لوگ ہیں، کئی مقابلے، کئی چیزیں، کئی فرقے بنے نماز کے مقابلے میں. ایک فرقہ ہے ذکری فرقہ، اس کا کام کیا ہے، جب بھی ان سے یہ کہا جاتا نماز پڑھو تو بولتے نماز ہم نماز پڑھتے ہی نہیں، ہم ذکر کرتے ہیں. ہم ذکری فرقہ ہے، ہمارے بجلے کا نام ہی ذکر ہے، ہم ذکر کر لیتے بس، ہم کو نماز کی ضرورت نہیں. تو ایک صاحب کو درد ہوا اس قوم کا، ان کے نوجوانوں کا، تو انہوں نے کہا کہ بھائی لا کر ایک متدین عالم دین کو لا کر یہ نوجوانوں کے سامنے پیش کیا جائے کہ وہ آ کر ان کو دین سکھائے. تو مسجد میں کچھ ذکری نوجوانوں کو جمع کیا گیا، جمع کر کے یہ عالم دین کو لایا گیا، آپ تبلیغ کیجیے. پہلی بات انہوں نے کہی کہ ان کو یہ معلوم ہوا کہ لوگ نماز نہیں پڑھتے، تو پہلی بات انہوں نے کہی کہ نماز پڑھو. جیسے ہی انہوں نے کہا کہ نماز پڑھو، پورے اٹھ کے چلے گئے، سب کے سب اٹھ کے چلے گئے. کیونکہ شروع غلط بات سے کیا، شروع اس بات سے کرنا چاہیے تھا اس کو کہ نماز کیوں پڑھو اور کس کی پڑھو، نماز کس کی پڑھنا ہے، یہاں سے ابتدا ہونی چاہیے تھی، نماز پڑھو. تو بعض جگہ تبلیغ کے پاس موٹے طریقوں کی وجہ سے بھی لوگ متنفر ہو جاتے. تو اصول اصل میں ہونا ہی چاہیے کہ جو بنیادی باتوں کو اہمیت دینی ہے وہ یہ، اگر کسی شخص پر یہ واضح ہو جائے کہ اللہ اس کا خالق ہے، اللہ اس کا رب ہے، اللہ جلاتا اور اللہ مارتا ہے، اللہ شفا دیتا ہے اور اللہ بیماری دیتا ہے، تمام باتیں اگر کسی شخص کو اللہ کی ذات کے بارے میں سمجھا دیا جائے، اس کی صفات کے بارے میں سمجھا دیا جائے، تو کیا عجب، یعنی تعجب کی بات ہے اگر وہ نماز نہیں پڑھتا. یہ تمام باتیں معلوم ہو جانے کے بعد، لیکن ہمارا آغاز ہی نماز سے ہوتا، نماز کا تعقل کے بغیر، یعنی فروع والی چیزوں کو اہمیت دینا، اصول کو چھوڑ کر پہلے دنیا کی باتیں حل ہو جائیں پھر فروع کی طرف آئیں. تو سب سے اہم چیز یہ ہے کہ دین کو تعقل کے ہمراہ ہونا چاہیے، دین ہمراہ کا تعقل، دین جب تعقل کے ہمراہ ہوگا، دین کی طرف جو قدم آپ کا اٹھ رہا ہے وہ تعقل کے ساتھ اٹھ رہا ہے، تو پھر آپ کبھی بھی امام وقت کے مقابلے میں نہیں آ سکتے. تو دوسری عبرت جو ہم کو حاصل ہو رہی ہے واقعہ کربلا سے، وہ یہ حاصل ہو رہی ہے کہ دینداری تعقل کے ساتھ، دینداری بغیر تعقل اور تفکر اور فراست کے نہ ہو، دینداری میں تفکر ہو، سوچ ہو، گہری فکر ہو، تو وہی دینداری آپ کو امام کے پہلو میں لا سکتی ہے. اسی لیے حدیث میں کیا کہا گیا، اس کی جتنی عقل ہے اس کا اتنا ہی احترام، شخص کا وزن، شخص کی اہمیت اس کے عقل کے مطابق. جتنا وہ صاحب عقل ہے سب تک ہی صاحب احترام. یہ میلاد اور پیمانہ دیا گیا. لیکن جو لوگ امام حسین علیہ السلام کے مقابلے میں آئے باوجود یہ کہ دیندار کے نمازیں پڑھ رہے تھے روزے رکھ رہے تھے لیکن چونکہ تعقل کی کمی تھی, تعقل کا فقدان تھا, تفکر تھا ہی نہیں اصلا, جس کے نتیجے میں ان کو یہ تک پتا نہ چل سکا کہ وہ فرزند رسول کے مقابلے میں آئے. عدم تفکر انسان کو یہاں تک لے جاتا. آج چار محرم ہے جیسا کہ مطلب آج حضرت زینب کے بچوں کا ذکر کرنا ہے. آج آپ کو جیسے پتا ہے کہ چند روز قبل ہمارے ایک دوست ہمارے بزرگ کراچی میں شہید کر دیے گئے. ان کی شہادت کے چند دنوں کے بعد ہمارے کسی جاننے والوں نے مجھے ایک کلپ بھیجی شیعہ ٹی وی سے اٹھا کر. وہ کلپ وہ شہید سید سعید حیدر زیدی کی اہلیہ کی کلپ ہے جس میں شہید کی زوجہ جنازے پر کھڑے ہو کر تقریر کر رہی ہے. جنازے پر ان کا جنازہ رکھا ہوا ہے شہید کا, بغل میں وہ خاتون محترمہ ٹھہری ہے معظمہ, اور وہ مجمع سے خطاب کر کے یہ کہہ رہی ہے کہ شہید کی یہ وصیت ہے, معمولاً جب کسی کو شہید کر دیا جاتا تو اس کے جلوس جنازہ میں کوئی نہ کوئی نام نہیں پیدا ہو جاتی, لوگ غصے کی حالت میں رہتے, دکانیں جلا دیتے یا کسی عملہ کو نقصان پہنچا دیتے. تو ویسے ماحول میں اپنے پورے ہوش و حواس پر قابو رکھتے ہوئے
اللہ
غزہ کے مظلوم مسلمانوں پر ہوئے ظلم کو روکوا دے۔
اللہ